خواتین کا جو کردار ہے واقعہ کربلا میں، اس حوالے سے بات چیت کرنی ہے آپ کے ساتھ. تو پہلا سوال جو میرے ذہن میں آتا ہے وہ یہ آتا ہے کہ دیکھیے، واقعہ کربلا میں جو شریک تھیں خواتین، تقریباً سبھی اہل بیت اطہار کی، جو ظاہر ہے کہ ان کے گھر کی جو گھرانے کی خواتین وہ بھی اور دیگر خواتین بھی جو تھیں، سب کی سب گھریلو اور با پردہ خواتین تھیں. آخر انہوں نے ایسا کیا محکم اور مضبوط کردار ایسا نبھایا ہے کہ جو تاریخ میں ثبت ہو گیا ہے؟
السلام علی الحسین والا شریکت الحسین والا اولاد الحسین والا انصار الحسین. سلام عرض کرتی ہوں ناظرین کی خدمت میں بھی اور آپ لوگوں کی خدمت میں بھی. دیکھیے، آپ نے جو سوال کیا ہے اس کو اگر میں تھوڑا سا انسان کی خلقت کی طرف لے جاؤں، ایک اور پروگرام میں میں نے عرض کیا تھا کہ خداوند عالم نے جب تخلیق کی انسان کی تو اس نے پھر انسان کی تخلیق کی، عورت اور مرد کا اس میں فرق نہیں رکھا، اور اس نے اپنی خصوصیات جن میں جلال و جمال کی خصوصیات کہتے ہیں وہ رکھیں. جلال و جمال، جلال کی جب بات آتی ہے تو ہمیں قہر خداوندی، عذاب، سختیاں، اس ٹائپ سخت گیری، اس ٹائپ کی چیزیں ذہن میں آتی ہیں، اور جب جمال کی تو حسن نظر آتا ہے. لیکن حسن کا مطلب یہ ظاہری حسن خالی نہیں ہوتا، یعنی جو بھی چیز نرم، لطیف، مہربانی والی، محبت والی، یہ کیفیت. تو یہ دونوں صفات، یہ بہت وسیع صفات ہیں، یہ دونوں صفات جو تھیں وہ خداوند عالم نے انسان میں رکھی. اب جب عورت اور مرد کے الگ کرنے کا جب وقت آیا تو اس نے جلال کو مرد میں ظاہر میں رکھا اور جمال کو باطن میں رکھا. اور عورت کے، یہ میں شکل کی بات نہیں کر رہی ہوں، میں بیہیویئر کی، اس کی خصوصیات کی بات کر رہی ہوں. اور جب عورت کی باری آئی تو اس میں جمال کو، نزاکت کو، نفاست کو، نرمی اور محبت کو اس نے، یعنی جمالیات کو باہر رکھا، ظاہر یعنی زیادہ رکھا، نمایاں رکھا، اور جلالیات کو کم رکھا، یعنی اندر رکھا. ہے دونوں میں برابر، بس فرق جو آتا ہے اسی وجہ سے عورت اور مرد کے لباس اور ہر چیز میں جو فرق رکھا کہ ایک میں جمالیات ظاہر ہے، جلالیات اندر ہے، ایک میں جلالیات ظاہر ہے، جمالیات خدا کی اندر ہے. تو جس وقت جو آپ نے بات کہی کہ وہ خواتین بہت ہی زیادہ باپردہ تھیں اور یعنی انہوں نے گھر میں رہتی تھیں وہ بظاہر، اور وہ تو اس سے مطلب یہ لگتا ہے کہ اس میں یہ رہنا یا حجاب میں رہنا، حجاب کی رکاوٹ نہیں بنتا تعلیم میں. تو جو تعلیم اور تربیت دی جاتی ہے، اسلام نے اس چیز کو مد نظر رکھا کہ دونوں انسان ہیں، دونوں کا احترام اور دونوں کی یعنی جو خصوصیات ہیں ان کو پسند کیا جانا چاہیے، ان کو ظاہر کیا جانا چاہیے. لیکن یہ دونوں مگر جب اس وقت جب اپنے اپنے دائرے میں رہیں، اپنے اپنے دائرے میں رہ کے. تو جب یہ خواتین، ان کی جو رسول، ظاہر ہے کہ ہر تربیت انسان اپنے گھر سے شروع کرتا ہے، تو رسول نے جب یہ تعلیم، جب یہ عورت کی اہمیت کو دکھایا تو اس ظاہر ہے کہ تعلیم کا سلسلہ گھر سے ہی شروع ہوا. تو آپ جناب سیدہ کے لیے سنتی ہیں کہ وہ بہت زیادہ باپردہ، بہت باحجاب، بہت باحیا، لیکن تو کیا تھا، یہ جمالیاتی چیز تھی، یہ نرمی تھی، یہ محبت تھی، یہ لوگوں کو مدد کرنے کا جذبہ، یہ بچوں کی پرورش میں سختیاں اٹھانا، یہ باپ کی خدمت، یہ شوہر کی خدمت، یہ ساری چیزیں اسی نرمی کا، اسی لطافت کا حصہ تھیں. لیکن جب اپنا حق لینا ہوا تو وہ جلالیاتی پہلو خدا نے جو اندر رکھا تھا، وہ شجاعت جو اندر رکھی تھی، وہ سامنے آئی. تو ظاہر ہے کہ زینب کبریٰ کا جب زمانہ آیا، امام حسین علیہ السلام کے ساتھ جانے کا جب وقت آیا، تو تربیت اور تعلیم ایسی ہو چکی تھی کہ پورا فہم تھا بیوی کو. اور جس وقت شادی ہونے لگی، اس وقت آپ نے اپنی جو نکاح میں، جو اپنے نکاح نامے پہ جو شرط جسے کہتے ہیں رکھتی ہیں نکاح کے وقت، جو لڑکی سے پوچھا گیا تو انہوں نے اپنی ایک شرط جو رکھی وہ یہ رکھی تھی، یہ نہیں پوچھا کہ مہر وغیرہ جو طے ہو رہا ہے جو بھی ہے، انہوں نے کہا نکاح نامے میں ایک شرط رکھ دیں کہ میں اپنے بھائی کے بغیر نہیں رہ سکتا، تو جہاں جب میرا بھائی کہیں جائے گا تو مجھے اجازت ہونی چاہیے. ظاہر ہے کہ انہوں نے قبول کیا اور वो चीज़ उनके साथ रही हमेशा, वो भाई का वही पड़ोस में घर होते थे, बनी हाशिम का जो महल्ला था
महला
वो पूरा
था
उसमें सब हर वक्त का आना जाना, और हर वक्त कभी भाई से दूरी नहीं रही। तो जिस वक्त मुआविया का इंतकाल हुआ और यजीद ने उसके फौरन बाद अपने बाप की नाफरमानी करते हुए इमाम हुसैन अलैहिस्सलाम के लिए भी ये पैगाम भिजवा दिया कि उनसे जाओ और जाके अपने गवर्नर से कहा कि जाके उनको बुलाओ, सबको वाकया मालूम है कि बुलाओ और अगर वो हमारी बैत करते हैं तो ठीक है, नहीं तो सर उनका उतार लो। इमाम हुसैन अलैहिस्सलाम को मालूम है, जज़ायर जलालियाती वो सामने था, तो आपने कहा कि न तुझमें ये जुर्रत है और न तेरे जो खलीफा है उसमें ये जुर्रत है कि ऐसा कोई इकदाम करे। और फिर आपने जब बातचीत होने लगी तो आपने कहा कि मुझे सोचने का वक्त चाहिए, आप घर गए। ज़ाहिर है कि आपको अंदाज़ा पूरे हालात का हो गया था, पूरे सियासी उस पर नज़र थी हालात पे, और आपने वहाँ जाते ही, यानी ये वाक़या 26 या 27 रजब का है और 28 रजब को इमाम हुसैन निकल गए हैं मदीने से, तो इसका मतलब ये हुआ कि पहले से इतना ज़हनी तौर पर हर हालात के लिए, यानी हालात जब समझने की बात थी तो इसमें इमाम हुसैन अलैहिस्सलाम और जनाब ज़ैनब में फ़र्क नहीं था, बस कहा उन्होंने कि हमें चलना है और ये पूरा ख़ानदान तैयार हो गया, औरतें भी ज़हनी तौर पर, ये नहीं कि अरे अब क्या होगा और अब कौन से कपड़े रखूँ और कभी, ये तो है
अपने इमाम की मुती थी।
एक तो मुती थी, दूसरे जनाब ज़ैनब जानती थी और दूसरी बीवियों का भी यही हाल था कि जो सियासी हालात हैं वो ऐसे हैं कि हुसैन को बस अब मिनटों में सफ़र करने के लिए तैयार हो जाना, तो सब बिल्कुल तैयार हो गए। और उसके बाद जो उनको यानी जो सफ़र का मंजर था वो जनाब ज़ैनब के वही उसका जमालियाती पहलू का वो था कि जिस एहतराम से आप सवार हुई और आपने सफ़र का आगाज़
इसी बातचीत और बहस को हम चाहेंगे कि जारी रहे।
तो मैं अर्ज़ कर रही थी कि जनाब जो सफ़र का आगाज़ हो रहा है उसमें बीबियाँ बिठाई जा रही हैं, ठीक है, पर्दे का पूरा अहतमाम है, जवान खड़े हुए हैं हिफाजत के लिए, एहतराम के लिए, बीबियों की मदद करने के लिए, उनको सवार करने के लिए, ठीक है ना। अब ये अभी पूरा जिनके पास जिस्मानी क़ुव्वत ज़्यादा है, जिनके पास जलाली कैफियत ज़्यादा है, वो इस वक्त महाफिज बने हुए हैं, ठीक है, उनका वो अपना फ़र्ज़ निभा रहे हैं कि जमालियाती जिनकी हिस्से हैं उनके एहतराम को खुदा ने जिस तरह जिस रिश्ते से वाजिब करार दिया है उसमें कहीं कमी आने ना पाए। जनाब ज़ैनब कुबरा हम सवार होती हैं, सवारी आगे चलती है, अब अभी ये सब चल रहा है, बीच में भाई बहन में गुफ्तगू होती है मुख्तलिफ मौजूदात पर, लोगों ने एतराज़ किया इमाम हुसैन के जाने पर, जनाब ज़ैनब की तरफ से या बीबियों की तरफ से कहीं कोई ऐसी कोई चीज़ कहीं नहीं मिलती कि उन्होंने सवाल पूछा, यानी हालात पर इतनी गहरी नज़र है जैसी हुसैन की नज़र है वही ज़ैनब की नज़र है, दोनों इंसान हैं ना, वो नज़र दोनों की है। अब ये लोग मक्के पहुँचते हैं, मक्के में कहीं नहीं मिलता कि जनाब ज़ैनब कहीं रोई हों, कहीं परेशान हुई हों, या दूसरी बीबियाँ कहीं परेशान हुई हों, या मुख्तलिफ सवालात की हों। एक मरतबा उन्हें सियासी हालात वही कि उनकी जैसे भाई की नज़र है वैसे ही बहन की भी नज़र। एक मरतबा इमाम हुसैन हज के दौरान यानी अपना हज को उम्रे में तब्दील करके और आगे का सफ़र इख्तियार करते हैं, बहन ने कभी नहीं पूछा कि ये क्या हुआ, हम लोगों को हज क्यों नहीं करने दे रहे हो भैया, साथ हम लोग हज कर लेते, आखिरी हज जीत हो, ये नहीं, कुछ नहीं। आप जैसे वही मोती, वही इधर जमालियाती पहलू, मोहब्बत कर रही हैं, बच्चों की देखभाल कर रही हैं, भाई को सहारा दे रही हैं, भाई से गुफ्तगू कर रही हैं, हर चीज़, यानी ये जब मैं जनाब ज़ैनब का नाम ले रही हूँ तो आप समझें ये सारी बीबियों की कैफियत यही है, वो नुमाइंदा है ना,
बिल्कुल,
तो उनकी कैफियत सबकी यही है। इमाम हुसैन आगे बढ़ते हैं, उसके बाद हसन मुस्लिम की शहादत की खबर मिली रास्ते में, सब परेशान है, मतलब यानी सियासी वही हालात की वजह से, इमाम हुसैन भी मुतफक्किर सब हैं, इस वक्त फिक्र सबको है लेकिन कोई किसी से कुछ कह नहीं रहा है, मालूम है हालात, यानी इसका मतलब ना पूछना बताता है कि हमें मालूम है, समझ रहे, ये कैफियत है। इसके बाद आप लोग करबला जाते हैं, करबला में जब दो मुहर्रम को उतरते हैं तो बहुत सारी हदीसें मिलती हैं कि जनाब ज़ैनब ने एक मरतबा भाई को बुलाया और कहा कि मेरी तबीयत उलझ रही है, जैसे हम आम अल्फाज में कहते हैं, मुझे पुछ पे एक अजीब कैफियत आ रही है, ये भैया करबला की ज़मीन से एक जर्द खाक उड़ी और वो मेरे सर पे छा गई, ये अल्फाज मिलते हैं, ये क्या है, ये वही नरमी है जो महसूस कर रही है चीज़ों को, हुसैन भी महसूस कर रहे हैं लेकिन वो उनकी जलालियाती जो है, हाँ। कि वो बिल्कुल
जाहिर नहीं करते,
आते बहन से बात करते, ये करबला है, कहे भैया मुझे एक आवाज जब से आई हूं सुनाई देती है, एक रोने की आवाज किसी ज़ईफ़ा की, کیا حسین نے وہ آواز نہیں سنی؟ بہن آ کے بتا رہی ہے آپ ان کو، ہاں تمہیں نہیں معلوم، تم نے نہیں پہچانا زینب، یعنی آپ تعجب سے پوچھتے ہیں، یہ ہماری ماں کی ہی تو آواز ہے نا، ہمارے ساتھ ساتھ آئی ہے. اب یہ وقت گزرتا، ابھی تک زینب کا جمالیاتی پہلو، یعنی تمام خواتین کا جمالیاتی پہلو چل رہا ہے، ادھر ان کو یہ بھی فکر لگی، اے بھیا اپنے دوستوں کو خط لکھ دو، اے بھائی اپنے دوستوں کو بلا لو تاکہ تمہاری تعداد بھی کچھ بڑھ جائے. اور ادھر جیسے جیسے فوجیں ادھر آ رہی ہیں، ابن زیاد کی عمر سعد لے کے آ رہے ہیں فوجیں، ویسے ہی ویسے یعنی ان کی
فکر مندی بھی فکر مندی
بڑھ رہی ہے. امام حسین جو ہیں وہ ظاہر ہے کہ ان کو پتہ ہے کہ کیا ہو رہا ہے، وہ بھی پریشان ہے، وہ بھی خط لکھ رہے ہیں، نہیں میں نے خط لکھا ہے اور میں خط لکھ رہا ہوں، میرے دوست آئیں گے، آ کے تسلی بھی دیتے ہیں، بات بھی کرتے ہیں، پریشان، بچوں کی دیکھ بھال بھی ہو رہی ہے. اصل جو یعنی شکل جو جمالیاتی یعنی پہلو کے بعد یا اسی کے ساتھ ساتھ جو ظاہر ہونا شروع ہوتی ہے وہ شب عاشور سے ہے. نہیں پریشان ہیں سب، پیاسے ہیں سب، کیفیت ہے بچوں کے لیے، سب کر رہے ہیں. اصل کیفیت جو خواتین کی ظاہر ہوتی ہے وہ شب عاشور سے ظاہر ہوتی ہے. دیکھیے ایک میں نے عرض کیا تھا کہ لطف اور محبت اور مہربانی یہ سب جو ہے، یا ماں کی ممتا، یہ سب وہی جمالیاتی پہلو ہے، ٹھیک ہے نا. لیکن ماں اس وقت دونوں پہلو برابر سے کام کر رہے ہیں. اب آپ جناب زینب کبریٰ کی آپ بات سنیں، اگر کہ آپ ہیں، خیمہ ہے آپ کا، بچوں کو بلایا، بچوں کو بلایا، بہت پیار کیا، جب وہی نرمی، وہی محبت، وہی شفقت. تم کو پتہ ہے کہ تم کس کے نواز سے ہو؟ تم کو پتہ ہے کہ تم میں سے ایک کو بابا نے اپنے لیے بھیجا اپنی طرف سے اور ایک کو میری طرف سے؟ تم کو پتہ ہے کہ تمہارا کیا خاص یہاں کام ہے؟ چھوٹے بچے ہیں، بھی کم سن بچے ہیں، بھی تو دیکھ رہے ہیں، اندازہ کر رہے ہیں. ظاہر ہے جس ماحول میں بچہ پلتا ہے اس میں اندازہ تو اس کو ہوتا ہے تربیت کا. دیکھو بیٹا، ماموں پر کل بڑا سخت وقت آنے والا ہے، سمجھے؟ اور میں یہ نہیں چاہتی کہ علی اکبر پہلے چلے جائیں اور وہ شہید ہو جائیں اور ماموں کا دل دکھ جائے. اب یہ سب جمالیاتی پہلو چل رہا ہے، یہ عورت کی وہ نرمی، ابھی عورت چل رہی ہے نرمی. لیکن یہ بتا دوں کہ کل تمہیں، میں یہ بتا دوں تم کو کہ کل تمہیں جب جنگ کرنی ہے تمہیں زندہ لوٹ کے نہیں آنا ہے. یہ کیا، یہ زینب کی مردانگی بول رہی ہے.
بالکل.
میں اپنی، آپ کا وقت ختم ہو رہا ہوگا، میں اپنی گفتگو کو آگے وقت رہا تو میں جاری رکھوں گی.
انشاءاللہ. جی بہت شکریہ شاہد صاحب. آج ایک سوال بھی میرے پاس یہاں پر آیا ہے، میں چاہوں گی اس کو شامل کر لوں. زکیہ صاحبہ لکھتی ہیں، امام تو 28 رجب کو مدینے سے چلے تھے، تو پھر کیوں دیر سے مکہ پہنچے ہیں؟ وضاحت فرمائیے.
مکہ دیر سے نہیں پہنچے ہیں، ایک تو یہ تھا کہ اونٹوں کا قافلہ جو چلتا تھا وہ رات کو چلتا تھا اور دن کو آرام کرتا تھا، دھوپ اتنی تیز ہوتی تھی، ایک تو یہ رواج تھا. دوسرے یہ کہ امام کئی مہینے مکہ میں رہے ہیں، یعنی رجب میں ہے، شعبان کی کسی تاریخ کو پہنچے ہیں، شروع شعبان میں ہی پہنچے ہیں اور اس کے بعد یعنی اس کے بعد رجب کے بعد شعبان، رمضان، شوال، ذیقعد، ذی الحج، ذی الحج کی 8 کو. تو اب اگر آپ پہلا ہفتہ رکھ دیں شعبان کا تو 3-4 دن میں پہنچے وہاں، تو یہ کوئی وہ نہیں تھی، اسپیڈ نہیں ہے، کہیں پہ بھی کم ہے اس کی. اور اتنے دن رہے ہیں جب وہاں حالات خراب ہوئے، اور اندازہ ہوا کہ یہ جس طرح مدینے میں اکیلا مار دینے کی اور اس کو چھپا دینے کی کوشش تھی، اسی طرح حاجیوں کے لباس میں اگر مار دیں گے اور پھر کہہ دیں گے کوئی پتہ ہی نہیں کس نے مار دیا، شہید کر دیا،
خانہ خدا کی بے حرمتی،
اور پھر خانہ خدا کی بے حرمتی بھی ہوگی اور یہ بھی ان کا قتل بھی چھپ جائے گا. تو اس وجہ سے پھر آپ نے اپنے حج کو عمرے میں تبدیل کیا اور آپ
وہاں سے روانہ ہوئے. جی تو ہماری بات چیت یہاں تک پہنچی تھی کہ اب کل روز عاشور کے لیے ماں جو ہے بی بی زینب کبریٰ اپنے بچے کو اپنی جمالیاتی جو جمالی حص ہے اس کے تحت
اثر کرتی ہے،
اپنے بیٹے کو نصیحت بھی کر رہی ہیں اور تیار کر رہی ہیں روز عاشور کے لیے.
یہی ساری ماؤں کا ماحول یہی تھا، ہر بچہ، اس کے جوان تھے جو خود سمجھ رہے تھے وہ جا کے ماں سے اجازت لے رہے تھے، ماں کو ایک طرف مانتا
صحیح
اور شدید مانتا، اور دوسری طرف یہ ارمان بھی کہ تم جانا تو جنگ میں یوں لڑنا، یوں لڑنا، دیکھو مجھے فاطمہ کے سامنے شرمندہ نہ ہونے دینا، یہ ہر ماں میں تھا. تو یعنی دونوں حصے برابر سے کام کر رہی تھی. اور اس کے بعد یعنی جب تک امام حسین علیہ السلام کی آخری رخصت ہوئی ہے اس وقت تک کے لیے گریا ملتا ہے، جناب زینب کا بے ہوش ہونا ملتا ہے، بیویوں کا تڑپنا ملتا ہے، اس کے بعد میں
نہیں،
اس کے بعد یعنی جس وقت جناب امام حسین علیہ السلام شہید ہو رہے تھے تو زینب کبرا اس تلے زینبیاں پر ایک بار جاتی تھیں، بھائی کو شہید ہوتے دیکھتی تھیں، وہاں کہتی تھیں عمر سعد تو خبر لے میرے بھائی کی، میرا بھائی پیاسا ہے، اور ادھر یہ خیال ہوتا تھا کہ یہ لوگ اب خیموں کی طرف آ رہے ہیں، نہ جانے خیموں میں کیا حال ہو رہا ہے، فوراً وہاں سے پلٹ کے آتی تھی، اور یہی بیویوں کی کیفیت تھی کہ وہ اب مشن کو سمجھ رہی تھی۔ تو اس کے بعد یعنی دس وہی جب شام غریبہ ہوئی ہے، اس کے بعد سے زینب کا اصل پہلو جو ابھرا ہے وہ جلالیاتی پہلو، اسی لیے کہتے ہیں کہ اس وقت زینب عباس بن گئی، اس وقت زینب حسین علی بن گئی، اس وقت زینب علی بن گئی، اور اسی طرح ساری بیویاں۔ اور اگر یہ لوگ اس کیفیت میں امام حسین کا ساتھ نہ دیتے تو بس عاشور کے بعد کہانیاں گڑھ لی جاتی اور حسین کی شہادت چھپ جاتی۔ آج جناب سکینہ کے لیے خاص آج کا دن یہاں پہ ایران میں منایا جاتا ہے، سکینہ کے لیے مخصوص ہے دن، تو میں عرض کرتی چلوں کہ شاید حسین کی یہ بلبل جو تھی، حسین کی یہ ننھی بولتی ہوئی بہت پیاری بچی جو تھی، شاید اس کو حسین نے اسی لیے بڑا سمجھایا تھا کہ یتیموں کی طرح رہنا، ضد نہ کرنا، یہ نہ کرنا، میں جا رہا ہوں اب پھوپھی کے ساتھ اور اماں کے ساتھ رہنا، یہ ساری چیزیں، لیکن اس کے ساتھ لانے اور کیوں حضرت صغرا کی طرح وہاں چھوڑ نہیں دیا، ساتھ لانے کی وجہ یہ تھی کہ چھوٹا بچہ جب کہیں پر بولتا ہے تو لوگ کسی غیر کا بھی ہوتا ہے تو پلٹ کے دیکھتے ہیں، تو یہ سارے راستوں میں بچوں کا جو کردار رہا ہے وہ آپ یوں سمجھ لیں کہ وہ میڈیا تھے۔
بالکل،
یہ جو جناب زینب اور دوسری بیبیوں اور امام زین العابدین علیہ السلام کی تقریروں کا سلسلہ ملتا ہے، یہ یہی ہے کہ اس زمانے میں عورتوں کوئی میڈیم نہیں تھا کہ جس سے اپنی بات کو کہا جا سکے، تو حسین کی شہادت کی تبلیغ کر رہا تھا یہ خاندان، اور اس میں جناب سکینہ کا بڑا اہم کردار۔ بھائی جناب زینب نے اس کو، ابن زیاد کو اتنے سخت جواب دیے تھے کہ کمبخت نے کہا تھا کہ گرد کاٹ دو ان کی، تو انہوں نے کہا شرم کرو کچھ، اور یہ ہمارے اس میں ثقافت میں یہ نہیں ہے کہ عورتوں کو شہید کیا جاؤ، پھر ایسی عورت جو اتنا غم اٹھائے ہوئے۔ اور یہی عالم تھا کہ آپ نے یزید کے دربار میں جب امام زین العابدین علیہ السلام کے سر کاٹنے کی بات آئی تھی تو آپ جا کے لپٹ گئی تھیں بھتیجے اس کے، پہلے میرا سر کاٹ پھر اس کا کاٹنا، یہ جرتیں جو ہیں۔ تو جناب زینب کی ایک طرف یعنی دونوں پہلو ان کی شخصیت کے ساتھ ساتھ چل رہے تھے، اور ادھر جناب سکینہ بچی، معصوم بچی، اس کے پاس تو صرف جمالیاتی پہلو ہے نا
جی،
تو وہ جمالیاتی پہلو زندان جو اس زمانے میں کھنڈرات ہوتے تھے، جسے زندان بناتے رکھ دیا جاتا تھا ایسے، تو اس لیے وہ کسی ٹوٹی ہوئی کھڑکی پہ کھڑی ہو کے لوگوں کو جاتے دیکھتی تھی، اے پھوپھی اماں، اے اماں ہم اپنے گھر کب چلیں گے، سارے بچے اب تو شام ہو رہی اپنے گھر جا رہے، اے پھوپھی اماں دیکھیے اب تو پرندے بھی گھر جا رہے۔ تو جب یہ میٹھی میٹھی مظلومانہ باتیں لوگ سنتے تھے تو عورتیں پلٹ پلٹ کے آتی تھیں کہ کیا ہوا، اور یہی وجہ
کون لوگ ہیں،
کون لوگ ہیں، یہ کیا ان کو ہوا ہے، کیوں قید کیا ہے، تو بڑے چھوٹے چھوٹے بچے۔ تو اس کیفیت کی کوفے میں جو شام میں جو ہلچل، دمشق میں جو ہلچل مچائی، وہ ان بچوں کی کیفیت تھی جس نے ہلچل مچائی تھی، اور یہ جناب زینب اور ان کے خطبے تھے جنہوں نے کام کیا تھا۔ اس وقت زینب جو تھی وہ اپنی جلالیاتی پہلو پر تھی،
اور ایک نمایاں تھا اس وقت ان کی صفت جلالی،
اس وقت اپنے حصے کا کھانا اور اپنے حصے کا پانی بچوں میں دے دیتی تھیں، وہ ان کا وہی جمالیاتی پہلو۔
بہت شکریہ۔
دیکھیے جیسے امام حسین علیہ السلام نے جب لوگوں کو لانے کے لیے، یعنی ان ایسا چنا سے مطلب یہ نہیں تھا کہ بہت سارے لوگ تھے ان میں سے چن رہے تھے، بلکہ یوں کہوں کہ جن میں آمادگی تھی ان میں ایک حضرت علی اصغر بھی تھے۔ اور جب امام حسین علیہ السلام، میں وہ واقعات نہیں بیان کروں گی کیسے یہ مدینے سے کیسے لائے اور کیسے یہ بہن صغرا سے ہلے ہوئے تھے، اور بلکہ جس وقت یہ لائیں تو حضرت علی اصغر علیہ السلام جو تھے وہ یعنی سب سے چھوٹا سپاہی تھا امام حسین کا، اور سب سے زیادہ خوف دشمن کو اس سے تھا، और आज तक जो खौफ है वो अब और उभर रहा है कि जब से चंद साल से ये सिलसिला शुरू हुआ है हज़रत हर्रम उसके मुहर्रम के पहले जुमे को यौम हज़रत अली असगर मनाने का, तो इसका यानी मुख्तलिफ मुल्कों में इसके खिलाफ में ये वजह क्या है? जब छोटे बच्चों को माएँ गोद में लेती हैं और उन्हें उस वक्त वो सोचती हैं कि इतना छोटा बच्चा और उसका गला इस तरह काटा गया कि गोश्त तक गोश्त जिसे कहते हैं कान से दूसरे कान तक गला कट गया, या दूसरी कौमें सुनती हैं तो वो फिर उफ उफ करने लगती हैं और लानत भेजने लगती हैं उन लोगों पर,
फिर उनके सवालात भी शुरू हो जाते हैं, इस हवाले से तहकीक उनकी शुरू हो जाती है,
तहकीक शुरू होती है। तो अब इसी से ये लोग खौफजदा हैं कि ये बच्चा वो है कि जिसे कहते हैं कि बाज़ उलमा ने कहा कि जैसे किसी खत को ख़त्म करने के लिए, किसी नामे को, किसी खत को, किसी तहरीर को ख़त्म करने के लिए जो किसी बादशाह की तरफ से लगाई जाती तो मोहर लगाई जाती थी उसके नगीने की, तो अली असगर वही नगीना है इमाम हुसैन का कि जिसके ज़रिए उन्होंने करबला की जो तारीख लिखी उस पर मोहर लगा दी। अब उस मोहर से इतना खौफ है कि उस मोहर की वजह को जब लोग देखते हैं तो लिफाफा खोलने की कोशिश करते हैं और जब लिफाफा खुलता है तो बड़ी दास्तानें सामने आती हैं, तब पता चलता है कि जालिमों ने क्या किया और हुसैनी मिशन क्या था।
जी बिल्कुल, हुसैनी मिशन जारी और सारी रहेगा ता क़यामत, और हर साल हम देखते हैं कि अकीदत और एहतराम बढ़ती चली जा रही है, मारिफत बढ़ती चली जा रही है, नए नए नुक्ते हमें मिलते जा रहे हैं। हर बार जब ज़ाकिरीन मोहतरम बैठते हैं मिंबर पर उनकी मजलिस से, मैं समझती हूँ जो वहाँ पर बैठे हुए हाज़रीन होते हैं एक नई चीज़ एक नया नुक्ता लेकर वहाँ से उठते हैं, और कभी भी उन्होंने ये महसूस नहीं किया, ये वाक़ा तो हम बचपन से सुनते चले आ रहे हैं, एक ज़रा बोरियत नहीं होती, यही इसका मोजज़ा भी है। इंशाल्लाह देखते हैं कि अस्सलाम वालेकुम, करबला से हमारा राबिता मेरे ख्याल से बरकरार हुआ है साजिद रिजवी साहब से, मैं सलाम अर्ज करती हूँ अगर राबिता हमारा बरकरार हो गया
बहुत
तो।
बहुत शुक्रिया बहन शाइस्ता आपका और स्टूडियो में मौजूद तमाम दोस्तों की खिदमत में सलाम अर्ज करूंगा और स्टूडियो के तवस्सुत से तमाम नाज़रीन की खिदमत में, जहाँ जहाँ तक शहर उर्दू टीवी इस वक्त देखा जा रहा है सबकी खिदमत में मैं सलाम अर्ज करता हूँ। करबला मौला से इस वक्त हमारा आपके साथ बरह रास्त रब्ता हुआ है और जैसा कि सब जानते हैं कि यहाँ पर आशूरा हुसैनी की मुनासबत से लोगों का एक हजूम है जो रोज़ बरोज बढ़ता जा रहा है, आज़ादारी सैयद शहदा के हवाले से एक शिद्दत और हिद्दत देखने में आ रही है और यह सिलसिला अब से नहीं बल्कि 1400 बरसों से जारी है और इसमें किसी किस्म की सुस्ती या कमी आने की बजाय हम देख रहे हैं कि उसमें रोज़ बरोज रौनक आ रही है, रोज़ बरोज सैकल आ रहा है और रोज़ बरोज लोगों का जो हुजूम है वो इजाफा हो रहा है, बढ़ रहा है।
जी हम लोग इस वक्त लाइव मेरे ख्याल ये तस्वीर भी देख रहे हैं और वाकई जोश और जज्बा जाहिर है कि वो दिखाई दे रहा है कि छोटे छोटे बच्चों को भी उठा के तो ज़री की ज़ियारत कराई जाती है, उन बच्चों को इसी उम्र से इमाम हुसैन अलैहिस्सलाम की जो इश्क अकीदत और मोहब्बत है वो उनके वजूद में भरी जा रही है।
जी बिल्कुल, ये इश्क हुसैन अलैहिस्सलाम ही है और शहदाए करबला के खून की हिद्दत है जो लोगों को अपनी तरफ पिछले 1400 बरसों से मुसलसल खींच रही है और जैसे कि मैंने भी बताया कि इसमें कमी नहीं बल्कि शिद्दत देखने में आ रही है और किसी किस्म की उम्र या सिन और साल की कोई कैद नहीं है, छोटे छोटे बच्चे अपनी माओं और वालिदैन की गोदों में और बड़े बूढ़े ज़ईफ हत्ता वो लोग जो चलने फिरने के काबिल नहीं है व्हील चेयर पर या दूसरों की मदद से जो है वो अपने आप को किसी न किसी सूरत में जो है वो रोज़े हज़रत इमाम हुसैन अलैहिस्सलाम और हज़रत अबुल फजल अब्बास अलैहिस्सलाम तक पहुंचाते हैं और उनकी कोशिश होती है कि किसी भी तरह ज़रिए मुकद्दस को छू लें, हाथ लगा लें, मस हो जाएं और ये इस चीज़ को वो समझते हैं कि ये उनका इज़हार अकीदत है जो कम तरीन है शहदाए करबला के ताल्लुक से।
बिल्कुल, ये उनकी मारिफत हुसैनी है कि जो तकालीफ और सौबतें जो इस राह में वो बर्दाश्त करते हैं बिल्कुल उसे नज़रअंदाज करते हुए वो जाएंगे। अभी तो माह मुहर्रम के ये इब्तदाई अयाम हैं एक तरह से, अभी देखेंगे हम आशूरा के दिन क्या हालात होंगे। बहुत शुक्रिया आपका, इंशाल्लाह अगले जो हमारे प्रोग्राम होंगे दीगर प्रोग्रामों में भी आपके साथ हम राबता बरकरार करना चाहेंगे, इल्तिमास से दुआ, आपसे इजाज़त चाहूँगी, खुदा हाफिज़। जी 2 मिनट का हमारे पास सिर्फ टाइम रहा है, आप चाहें तो अपनी बात को अगर जमबंदी करना चाहिए शहजादा अली असगर के हवाले से।
मैं यही कहना चाहूँगी कि आपने जो पहले सवाल किया था कि ख्वातीन का किरदार तो कर्बला में ख्वातीन का किरदार ऐसा ही था, वो पहले से आमादा थी और हमारे लिए वो नमूने अमल इसी वजह से हैं कि वो हमें ये सिखाना चाहती हैं कि तुम भी उसी तरह अपने जमालियाती पहलू और जलालियाती पहलू दोनों को हर वक्त बिल्कुल तैयार रखो और किसी भी मुश्किल से डरने की ज़रूरत नहीं है। अगर इन्होंने हमको सब्र करना, ईसार करना, कुर्बानी देना सिखाया है, चाहे वो अली असगर की कुर्बानी हो, चाहे सकीना की कुर्बानी हो, चाहे अपने हिजाब की कुर्बानी हो, चाहे भूखे प्यासे रह के जरिए अपने जिस्म की कुर्बानियों, वो उन्होंने हमें उसका सबक दिया है। और हम दुआ करते हैं कि पालने वाले तो हमें इस सबक को सीखने में और उस पर अमल करने में हम सब की मदद फरमा, दुनिया की तमाम ख्वातीन की मदद फरमा, और हमें उस तरह से अपने बच्चे पालने की तौफीक अता फरमा जैसे कि हुसैनी ख़ानदान ने परवरिश की थी कि जब इस्लाम पे वक्त आया तो वो किसी चीज़ से पीछे नहीं।
बिल्कुल इलाही आमीन। इंशाल्लाह ऐसा ही हो कि इन 2 महीनों में हम जो कुछ हासिल करते हैं दर्स, ज़ाहिर है कि ये मकतबे हुसैनी होता है, जब हम मजालिस में जाते हैं ये मदरसा हुसैनी है, मकतबे हुसैनी है, इससे हम दर्स लेकर जब अपने घरों को लौटते हैं तो इंशाल्लाह कि वो ना फ़कत ये कि घरों तक वो हम भूल ना जाए, बल्कि माह मुहर्रम और सफ़र के बाद दीगर जो महीने आते हैं, दीगर दिन जो आते हैं, अब मुहर्रम और सफ़र सिर्फ 2 महीने, इसके बाद भी इंशाल्लाह पूरा साल हम इस दर्स को याद रखें इंशाल्लाह। इलाही आमीन। बहुत शुक्रिया, आप तशरीफ़ लाएँ। बहुत शुक्रिया।